अल्लाह करेक्ट करता है उनको, सारे हर किस्म की खता और कमी और शॉर्ट कमिंग से पाक एक ही हस्ती है, और वो कौन है? वो सिर्फ अल्लाह है। प्रॉफिट्स अंबिया से गलतियां हुई, अल्लाह ने उनकी इसलाह कर दी। हम इंसान ये कॉन्सेप्ट नहीं रखते कि हम अंबिया की इसलाह करेंगे। जैसे आप अरबी में अक्सर सुनती है जो स्कॉलर्स कहते हैं, अल अब्दु अब्दन व इन तरक्का व रब्बु रब्बुन व इन तनज़्ज़ल, अल्लाह अल्लाह ही रहता है, या आप इसको यूं कह लें कि अब्द अब्द ही रहता है चाहे वो कितना ही बुलंदी पर क्यों ना चला जाए। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को सिदरतुल मुंतहा पर बुलाया गया, रहे तो आप अब्द ही, और अब्द के हाईएस्ट मुकाम पर आ गए। अल्लाह हर रात पहले आसमाने दुनिया के ऊपर जो है वो अपना नजूल फरमाता है, तो अल्लाह ताला जितना नीचे आएंगे वो अल्लाह को रब होने से कम नहीं कर देता। तो इसलिए कहते हैं अल अब्दु अब्दुन व इन तरक्का व रब्बु रब्बुन व इन तनज़्ज़ल। ये कॉन्सेप्ट जो है ये था अंबिया के लिए हमारा और आज भी है। पॉप्स के लिए ये कहते थे कि जो पॉल्स होते हैं और जो पॉप्स होते हैं या जो फादर या प्रीस्ट होते हैं ये गुनाह नहीं करते हैं, और इन क्रिश्चियंस ने इस चीज को यूं रख लिया था कि अब किसी के गुनाहों को माफ करने का लाइसेंस किसके पास होगा? उस पॉप के पास होगा, उस पॉल के पास होगा। इसलिए आज भी देखें जो कैथोलिक्स हैं या आज भी चर्चेज में जाके कहते हैं फादर फॉरगिव मी फॉर आई हैव सिंड, यही कहते हैं ना, और ये मुझ तक ये उसका इम्पैक्ट चला आ रहा है आज तक। आप देखें 5th-6th century का इम्पैक्ट आपको आज भी महसूस हो रहा है चर्चेस के अंदर। इन्होंने कंटिन्यूसली अल्लाह और बंदे के दरमियान में पॉप को या पॉल को या फादर को जो है वो कंटिन्यूसली एक परमानेंट प्लेस दे दी है। तो रोमन्स ने रिलीजन को इम्पोज किया इस तरह से। हुआ क्या कि ये जो फिलोसफर्स और इंटेलेक्चुअल्स इन्होंने डिपोर्ट किए थे वो कहां गए थे? वो सारे मुस्लिम लैंड्स में आए हैं। अंदलूस जिसको आप आज स्पेन कहते हैं, इसको एक वक्त में अंदलूस मुस्लिम स्पेन कहा जाता था, और बगदाद, सारे इंटेलेक्चुअल्स और फिलोसफर्स को जो होम ग्राउंड मिली या जो प्रोटेक्शन मिली वो सब के सब, इसलिए कि इनकी किताबों को यूरोप ने जला दिया था, फिलोसफी की किताबों को यूरोप ने, इनकी किताबों को जो कि इनकी इंटेलेक्चुअल किताबें थी, लिटरेचर की किताबें थी, उनको जला दिया था, इनको वहां से डिपोर्ट किया गया है। तो ये मुस्लिम लैंड्स में आके इन्होंने प्रोटेक्शन ली, अंदलूस और बगदाद के अंदर आकर यूनिवर्सिटीज के अंदर इन्होंने जो है वो सारा काम अपना अरबी लिटरेचर के अंदर ट्रांसलेट किया, और उसके बाद ये फिर जो यहां रहे हैं तो तकरीबन 10 centuries तक मुसलमानों के साथ रहे, और इन 10 centuries में मुसलमान बहुत तेजी से आगे बढ़े। हम सब जानते हैं मुसलमानों ने जो तरक्की इस टाइम पीरियड में की 6th century ऑनवर्ड टिल ऑलमोस्ट 16th century ऑनवर्ड, मुसलमानों में एक बूम आया था टेक्नोलॉजी के वाइज आगे बढ़ने का, चाहे वो मैथमेटिक्स हो, चाहे वो केमिस्ट्री हो, चाहे वो एलजेब्रा हो, या चाहे वो बायोलॉजी के साइंसेज हो, इन सब के अंदर मुसलमान बहुत तेजी से आगे गए। ये जितने भी, और आप देखें ऑपरेशन था ना ये कि पॉप के सामने कोई नहीं बोलेगा, कितनी देर इंसान चुप रहता है? जब इंसान पर बहुत जुल्म किया जाता है तो याद रखें जिस जगह जितना जुल्म होता है वहीं से अपराइजिंग होती है, वहीं से रेवोल्यूशन आता है। ये सारे इंटेलेक्चुअल्स और फिलोसोफर्स ने फैसला किया कि हम वापस यूरोप जाएंगे इन द एंड ऑफ 16th century, और जब ये 16th century में वापस यूरोप की तरफ गए हैं वो वक्त था 16th और 17th century का, जिस वक्त यूरोपियन रेनेसांस हुआ है, उसी वक्त वहां पर जो है वो रेवोल्यूशन आया है, और उन्होंने कहा कि अब हमने चर्च से अपनी जान छुड़ानी। और आपको वो यूरोपियन रेनेसांस पता है कि कितना ज्यादा हुआ था, अल्टीमेटली रोमन एम्पायर और क्रिश्चियनिटी को ऑफिशियल रिलीजन होना, वो लोग जो थे उनको शिकस्त हो गई थी, और ये जो प्रोटेस्टेंट मूवमेंट थी ये जीत गए थे। और फिर इन्होंने ये फैसला किया कि अब हमने पोलिटिकली या पोलिटिकल ग्राउंड्स पर चर्च और रिलीजन से जान छुड़ानी है। जब ये कॉन्सेप्ट इनके अंदर आया उन्होंने कहा कि अब हम कभी भी, ये रूल सेट हुआ था उस वक्त 17th century में, कि अब हम कभी भी रिलीजन को रूलिंग पावर नहीं लेने देंगे। आप समझ रहे हैं, अब आपको इसकी कुछ ना कुछ फीलिंग्स जो है वो आज तक महसूस हो रही है ना। ये इनका कॉन्सेप्ट था कि अब हम रिलीजन को कभी भी रूलिंग पावर नहीं लेने देंगे, और यकीनन ये ऑपरेशन की वजह से था, अंडरस्टैंडेबल था, इसलिए कि इनको बहुत ज्यादा जो है वो दुख का और गम का शिकार किया गया था। इन्होंने कहा कि हम दोबारा इसको कभी अलाउ नहीं करेंगे, और इस टाइम से फ्री सोसाइटी का कॉन्सेप्ट डेवलप हुआ है। ये वो पॉइंट था 17th century का जहां से सेक्युलरिज्म बॉर्न हुआ है, और बहुत एक्सट्रीम सेक्युलरिज्म बॉर्न हुआ है, इसलिए कि वो ऑपरेशन के नतीजे में बॉर्न हुआ था। और उन्होंने इसको जो सेक्युलरिज्म को ग्राउंड बनाया था वो ये बनाया था कि जब इंसान दीन को हाथ में ले लेता है तो वो खुदा बन के बोलता है, और पॉल ने यही किया था सारी अथॉरिटी अपने हाथ में ले ली थी। इंसानों की अथॉरिटी नहीं है, ये बाइबल की अथॉरिटी थी, अल्लाह के कलाम की अथॉरिटी थी जो कि एक इंसान को दे दी गई थी। तब हुआ ये कि जो चीजें दीन से एसोसिएटेड थीं, उनको आहिस्ता आहिस्ता यूरोप के अंदर पॉलिटिकल पावर से अलहदा करने शुरू कर दिया गया। और हुआ ये कि इन्होंने, प्रोटेस्टेंट्स ने ये मूवमेंट शुरू की कि देखें आप कई हजार साल से दीन पढ़ रहे थे, आप कई हजार साल से, क्योंकि पॉप के अंडर था ना 10 सेंचुरीज में, दोनों ने कहा आप 1000 साल से दीन पढ़ रहे थे, क्या इन्वेंशंस हुई, क्या डिस्कवरीज हुई, कुछ भी तो नहीं हुआ, तो क्या करना चाहिए इसका मतलब है। उन्होंने कहा इसका मतलब है कि अल्लाह यकीनन बड़ा है, हाँ लेकिन रिलीजन इज अ पर्सनल मैटर। यहां से शुरू हुआ ये जो आज हमारे बच्चे बोलते हैं, ये 17th सेंचुरी की बीमारी है जो यहां तक पहुंची है। प्रोटेस्टेंट मूवमेंट ने यह बात शुरू की कि रिलीजन इज अ पर्सनल मैटर, बात क्या है, अल्लाह बड़ा है, लेकिन अल्लाह आंखों से तो नजर नहीं आता, कायनात को देखें, कायनात कितनी बड़ी है और कायनात को एक्सप्लोर करें। तो क्या हुआ कि फिलॉसफी को एक तरफ कर दिया गया, रिलीजन को एक तरफ कर दिया गया, थियोलॉजी को एक तरफ कर दिया गया, और उन्होंने कहा लेट्स स्टडी केमिस्ट्री, लेट्स स्टडी फिजिक्स। और जब इन्होंने फिजिक्स पढ़नी शुरू की और केमिस्ट्री पढ़नी शुरू की तो क्या हुआ, जब आप पढ़ते हैं और आप आगे उसमें समझ हासिल करते हैं तो डिस्कवरीज होती हैं, और जब डिस्कवरीज होती हैं, आप किसी जगह कोई चीज आप इल्म हासिल कर रहे हो और आपका रिजल्ट बहुत अच्छा आ रहा हो तो क्या होता है, आपका और पढ़ने का दिल चाहता है, आप एनकरेज होते हैं। तो जब इस तरह से डिस्कवरीज हुई और जब इस तरह से लोगों को एनकरेजमेंट मिली तो इन्होंने इसको और कायनात को एक्सप्लोर करना शुरू किया। तो ये शिफ्ट क्या आ रहा है, अल्लाह से नजर हट के कहां चली गई, यूनिवर्स के ऊपर चली गई। जब ये आपको मैंने बात शुरू की थी इन्ना जा अल्ना जो आया था मा अलल अर्दीजी नतल्लाह, अल्लाह ने ये क्या कहा है, मैंने बनाया था। आज दुनिया क्या कहती है, मदर नेचर, फादर टाइम, अल्लाह का नाम उमेट है कहीं से, अल्लाह का नाम नहीं आता, या टाइम होगा तो फादर टाइम होगा और नेचर होगी तो मदर नेचर होगी, और जो खालिक है उसको हम भूले बैठे। और ये हुआ तो जब उन्होंने डिस्कवरीज इस तरह से करने शुरू की और उनको फायदा हुआ तो उन्होंने कहा कि अल्लाह पर इतने सालों से फोकस किया हुआ था, कोई फायदा नहीं हुआ, यूनिवर्स पर फोकस किया तो कितना फायदा हो गया। तो ये वो टाइम था 17th सेंचुरी का जिसमें साइंटिफिक फील्ड्स तेजी से यूरोप में डिवेलप होना शुरू हुई हैं, यूनिवर्सिटीज ने दोबारा से पावर ली वहां पे, और दोबारा से वहां पर जो है वो एकेडेमिया बढ़ना शुरू हो गया। और ये आज उस वक्त का इम्पैक्ट आपको आज तक महसूस होता है कि आज भी साइंटिफिक फील्ड्स मोस्ट रिस्पेक्टेड फील्ड्स समझी जाते हैं। और ये इम्पैक्ट सिर्फ यूरोप में या पूरी दुनिया में है, ये पूरी दुनिया में है और हम मुसलमानों के अंदर भी है, और वी आर स्टिल टेस्टिंग द टेस्ट ऑफ दैट रेवोल्यूशन। ये उसी रेवोल्यूशन का इम्पैक्ट है कि आज भी लोग साइंस से इम्प्रेस होते हैं। आज भी अगर कोई बच्चा सोशल साइंसेस पढ़ रहा होता है उसके मुकाबले में एक बच्चा मेडिसिन पढ़ रहा होता है तो समझा जाता है कि सोशल साइंसेस वाला ओहो इसको क्या मेहनत करनी पड़ती होगी बेचारे को, और मेडिसिन वाला अल्लाह बेचारा दिन रात पढ़ता होगा। हालांकि इल्म सारे इल्म है, मेहनत हर बच्चे की अपने हिसाब से होती है, लेकिन हमें ये जो इम्पैक्ट अपने आसपास नजर आता है, इवन मुसलमानों में भी, आज किसी मुसलमान का बच्चा कहता है जब उसके जो है वो करियर स्टार्ट हो रहा है ए लेवल्स के बाद, और वो कहता है अम्मा मैं मुफ्ती बनूंगा, अम्मा को तो पहनने का टैंक आना शुरू हो जाएंगे, ए लेवल करने के बाद तुम मुफ्ती बनोगे, अम्मा कहेंगी तो बेटा तुम कामयाब कैसे होगे, तो फिर तुम दुनिया में एक अच्छे इंसान कैसे बनोगे, सो फिर तुम दुनिया को जो है वो अपना घर कैसे चलाओगे कल को बड़े होके। बड़ी बड़ी हम दीनदार माएं भी, हमारे भी पैर हिल जाते हैं, आपका बच्चा ए लेवल्स में स्ट्रेट 3-4 A stars लेकर, ए स्टार्स तो ए लेवल्स में आते नहीं, 3 A's लेकर आता है, और वो आपसे कहता है कि अम्मा मैं तो बस अब मुफ्ती बनने जा रहा हूं, तो अम्मा की तो हालत बुरी हो जाएगी ना, बीपी लो हो जाएगा। ये क्यों है, हम कहते हैं डॉक्टर बनो इंजीनियर बनो, और डॉक्टर इंजीनियर तो हमारे खासतौर पर हमारे माशरे के अंदर जो है वो सबसे फेवरेट टर्म है ना, जो डॉक्टर बन गया लगता है उसको तो जन्नतुल फिरदौस का सर्टिफिकेट मिल गया, और जो बेचारा जो है वो आर्टिस्ट बन गया है, तुम आर्टिस्ट अल्लाह रहम करे तुम्हारी बीवी पर, हमारे यहां तो ये कॉन्सेप्ट है। लेकिन मैं आपको सिर्फ बताना ये चाह रही हूं कि ये वही रेमिनेंट्स हैं जो उस सेंचुरी से 17th सेंचुरी से आज हमारे पास जो है वो आ रहे हैं। तो एक शिफ्ट आपको जो बताना चाह रही थी वो ये हुआ कि दुनिया की नजर, दुनिया का फोकस अल्लाह से हटा और यूनिवर्स और साइंस पर चला गया। दूसरा शिफ्ट जो आया वो ये आया कि जब तक रिलीजन था तो रिलीजन सारा फोकस आपकी फिजिकल बीइंग पर करता है या आपके स्पिरिचुअल बीइंग पर करता है, میجورٹی فوکس, اور خاص طور پہ اس فوکس کو ذہن میں رکھیں جو کہ پال ڈاگما کے ذریعے ڈالا جا رہا تھا. اس کا فوکس سارا کہاں تھا؟ اسپرچویلٹی کے اوپر تھا, ان سین کے اوپر تھا. تو جب ان سین کے اوپر تھا تو انہوں نے پروٹیسٹنٹ موومنٹ کے ذریعے یہ کہنا شروع کیا کہ اتنے ہزاروں سال سے جو ہمارا فوکس سول کے اوپر تھا, کس نے دیکھی ہے روح؟ کبھی کسی نے دیکھی روح؟ کون گیا ہے کبھی جنت میں؟ کس نے دیکھی جنت؟ کس نے دیکھی روح؟ تو اس کی فکر کیوں نہ کریں جو آنکھوں سے نظر آتا ہے, یعنی اپنا جسم. آپ کو پتا ہے کہ کرسچینٹی میں ایکسٹریم پر گئے ہیں نا, مونیسٹریز میں جا کر یہی بیٹھے ہیں, اپنے آپ کو فزیکل ٹارچر انہوں نے دیے ہیں, اپنے آپ کو جان بوجھ کر جسمانی ٹارچر دیا کرتے تھے, اس لیے کہ ان کو لگتا تھا اس سے ان کی اسپرچل پاور جو ہیں وہ ہیل ہوتی ہیں اور اس سے ان کو اسپرچل ایلیویشن ملتا ہے. تو جب دین کو بگاڑا جاتا ہے تو یہ اس طرح کی موومنٹس شروع ہوتی ہیں. انہوں نے بھی یہی کہا پروٹیسٹنٹ موومنٹ نے کہ آپ اتنے سال تک اپنی روح کو پروموٹ کرنے کے لیے جسم کو تکلیف دیتے رہے, تو فائدہ کیا ہوا؟ سو ناؤ لیٹس فوکس آن یور باڈی, آن یور فزیکل بینگ. یہ روح کے بارے میں تزکیہ 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 پڑھ کے فائدہ کیا ہوا؟ کچھ بھی تو نہیں ہوا. راہب بنے اور مونیسٹریز بنی, تو اب جسم پر فوکس کرتے ہیں. جب جسم پر فوکس کیا اور سائنس ساتھ ساتھ تھی تو فزیولوجی پر, مائنڈ ریڈنگ پر, سائیکالوجی کے اوپر محنت ہونا شروع ہوئی. جب جسم کے اوپر, انسان کی باڈی کے اوپر فوکس گیا تو کیا ہوا؟ میڈیسن ڈیولپ ہوئی. انسان کے جسم کو کون سی خوراک فائدہ دیتی ہے, کون سی نقصان دیتی ہے, یہ کانسیپٹ آنا شروع ہو گیا. تو جو دوسرا شفٹ آیا پوری ہیومینٹی میں, اور یہ یورپ کا امپیکٹ پوری دنیا میں گیا ہے, جو دوسرا شفٹ آیا ہیومینٹی میں وہ کیا آیا کہ آپ کا فوکس روح سے ہٹ کر جسم پر چلا گیا اور صرف روح کا اتنا پارٹ رہ گیا کہ جب کسی کو ٹرمینل ڈیزیز ہو جائے تب وہ اللہ اللہ کرنا شروع کر دے. ہمارے یہاں بھی یہی ہے نا, ہمارے یہاں سارے 70+ حج کرنے کیوں چل پڑتے ہیں؟ I'm so sorry to say, مگر یہ کہ اللہ کی توفیق, شکر ہے 70 سال میں مل گئی, نہ ملتی تو کیا کرتے. بٹ ان جنرل زیادہ تر جو پاکستانی جاتے ہیں اس میں 70+ لوگ ہوتے ہیں جن سے سامان اٹھانا تو دور کی بات, چلا ہی نہیں جا رہا ہوتا. کیوں؟ اس لیے کہ اب تو مرنا ہی ہے, چلو اب اللہ کو یاد کر لو. آج کرسچینٹی کے اندر بھی یہی کانسیپٹ ہے. ان کے بعض ہاسپٹلس کے اندر وہ چیپل ایریاز بنے ہوتے ہیں, جب کسی کو ٹرمینل ڈیزیز ہو جاتی ہے تو پھر وہ پاپ کے حوالے اس کو کر دیتے ہیں, اب آپ اس کی اسپرچل ہیلنگ کریں, اب آپ اس کو اسپرچولی گروم کریں. یہ کانسیپٹ ہمارے اندر بھی موجود ہے. ہم کہتے ہیں ابھی تو جوان ہو, ابھی کیا ضرورت پڑی ہے دین پر اتنی محنت کرنے کی, جب 70 سال کی ہوگی تو لگا لینا دین پہ وقت, یہ تو ہنسنے کھیلنے کے دن ہے, کھیلنے کودنے کے دن ہے. ہم ہی اپنے بچوں کو یہ باتیں کہہ رہے ہوتے ہیں. تو یہ شفٹ آیا ہے اس طرح سے کہ فوکس روح سے ہٹا کر جسم پر کر دیا گیا. تیسرا شفٹ جو آیا وہ کیا آیا, کیونکہ یہ جو اسپرچویلٹی کی باتیں تھیں اور جو پال کے ذریعے ڈاگما دیا جاتا تھا وہ یہ دیا جاتا تھا, آخرت کا کانسیپٹ تھا اور ان کے اندر یہاں تک کانسیپٹ تھا کہ جو ان کی ننز ہوتی تھیں ان کو یہ کانسیپٹ دیا جاتا تھا کہ کیونکہ دنیا میں شادی نہیں کرتی تو آخرت میں ان کی جو میرج ہے وہ عیسیٰ علیہ السلام سے کر دی جائے گی, تو ان کو بہترین جنت ملے گی, ان کو یہ کانسیپٹ دیا جاتا تھا. تو یہ پروٹیسٹنٹ موومنٹ کے بعد انہوں نے کہا کس نے جنت دیکھی ہے, آنکھوں سے تو, سر کی آنکھوں سے تو دنیا نظر آتی ہے, تو اس دنیا ہی کو کیوں نہ جنت بنائے, اتنے تو ریسورسز اللہ نے دیے ہیں. تو انہوں نے ایک اپنا فارم, اپنا ورژن آف جنت دنیا کو بنانے کی کوشش کی. ہمارے لگژریس لائف سٹائلز اور ہمارے لیونگ سٹینڈرڈز, کیا ہم اپنی دنیا کو جنت بنانے کی کوششوں میں نہیں لگے ہوئے؟ کمفرٹیبل سے کمفرٹیبل گھر بن جائے, بس اسی میں لوگ لگے ہوئے ہیں. خواتین گھروں سے نکل نہیں پاتی ہیں, کیوں؟ ٹائم ہی نہیں ہے گھر کو سنوارنے میں اور ڈسٹنگ کروانے میں اور کرسی کو ادھر سے ہٹا کر 2 انچ ادھر کرنے میں اور صوفے کو جو ہے وہ ایک جگہ سے ہٹا کر دوسرے پیڈسٹل کے اوپر رکھنے سے, اسی میں زندگیاں گزر رہی ہیں. انہوں نے کہا کہ دنیا پر فوکس کیا جائے اور دنیا کو جنت بنایا جائے. میں کنڈیم نہیں کر رہی, مگر جب آپ ان اینگلز کے ساتھ دنیا کو دیکھتے ہیں, یہ جتنے بھی ریزورٹس بن رہے ہیں ملیشیا میں, انڈونیشیا میں, سری لنکا میں, اور ان ریزورٹس کی جب وہ ٹوریزم کے لیے ویڈیوز بنا کر فلوٹ کرتے ہیں, آپ کو کسی جنت سے کم لگتی ہیں؟ وہ کسی جنت سے کم نہیں لگتی. دے ہیو دیئر اون ورژن آف جنت اس زمین کے اوپر. یہ کیا تھا؟ آہستہ آہستہ آپ کا ایک اور شفٹ آیا, آخرت سے شفٹ کو ہٹا کر دنیا پر رکھا گیا. اور یہی شفٹ ہوتا ہے جو انسان کو حب الدنیا کا شکار کرتا ہے. یہی تو بتایا تھا رسول اللہ نے, میری امت کا مسئلہ کیا ہوگا؟ حب الدنیا وکراہیت الموت. اس لیے کہ آخرت کی کوئی تیاری نہیں ہے, تو کون آخرت کی پرواہ کرتا ہے؟ کون مرنا چاہتا ہے؟ کون موت کو سوچتا ہے؟ کون اس بات کا خیال رکھتا ہے کہ رسول اللہ نے کہا کہ لذتوں کو کرکرا کرنے والی موت کو دن میں کئی مرتبہ یاد کیا کرو؟ हमें तो याद ही नहीं रहती, इसलिए कि हमारा सारा फोकस दुनिया पर हो गया। तीन शिफ्ट ये आए, चौथा शिफ्ट ये आया जिसकी हम बात करते आ रहे हैं पिछली दो क्लासेस में, वो ये आया कि जो जब तक बाइबल फॉलो हो रही थी, मॉरेलिटी के स्टैंडर्ड्स फिक्स्ड थे। क्या सही और क्या गलत, फिक्स्ड अल्लाह की तरफ से आ गया। क्या करना है और क्या नहीं करना, फिक्स्ड अल्लाह की तरफ से आ गया। लेकिन जब ये कहा कि रिलीजन को आप पर्सनल मैटर बना देंगे, तो हर एक ने अपने मॉरेलिटी स्टैंडर्ड अलग अलग कर लिया। जो चीज मेरे लिए सही हो सकता है आपके लिए गलत हो, जो चीज आपके लिए गलत हो सकता है मेरे लिए सही हो। तो मॉरेलिटी को रिलेटिव कर दिया गया, जिसका जो दिल चाहता है वो अपने स्टैंडर्ड बना ले। इससे क्या हुआ कि माशरे के अंदर स्टेबिलिटी नहीं रही, इखलाकियात खत्म हो गई, इंसान के अंदर यह शिफ्ट आ गया कि इंसान अपने हिसाब से मूव करने लग गया। और कैसे मूव करता था इंसान, वही की रोशनी में या ख्वाहिश की रोशनी में? ख्वाहिश की रोशनी में। तो ये चार शिफ्ट जो आए हैं 17th century से, उसका इंपैक्ट आज तक दुनिया महसूस कर रही है, और मरते दम तक आखिरी इंसान तक उसका इंपैक्ट जाएगा। इसलिए कि ये इंपैक्ट बहुत स्ट्रांग है। आपको मैंने बताया था जैसे जैसे वक्त गुजर रहा है ये दुनिया इंपैक्ट की दुनिया बन रही है, ये दुनिया सारी की सारी खेल ही इंपैक्ट का है। चार चीजों में शिफ्ट था, और चारों चीजों में अगर आप नोट करें तो अनसीन से शिफ्ट हटाकर सीन पर रखा गया है। अल्लाह से शिफ्ट हटा, अल्लाह अनसीन में ना, गैब में। अल्लाह से शिफ्ट हटा तो कहां आया, यूनिवर्स या साइंस के ऊपर, यही हुआ। उसके बाद रूह से शिफ्ट हटा, रूह गैब में है, किसने देखी अपनी रूह, रूह गैब में है। रूह से शिफ्ट हटा तो किस पर कर दिया, जिस्म के ऊपर। फिर अगला शिफ्ट आखरत थी, आखरत अनसीन में, आखरत से शिफ्ट रहा तो किस पर आ गया, दुनिया के ऊपर। और वही थी अगला शिफ्ट, जब वही से फोकस हटा तो कहां आकर अटके, अपनी ख्वाहिशात पर। इसलिए कि वही नजर आती है, मेरा दिल चाहता है तो मैं करती हूं, मेरा दिल चाहता है तो मैं नहीं करती। और जब ये सब हुआ है और इस तरह से, तो अब आप फोकस रखें असल में जो आपको बताना चाह रही हूं। अल्टीमेटली इंसानियत को आलमुल गैब से दूर करके दुनिया के ऊपर सिर्फ नजर जमाने को रख दिया गया। बस दुनिया, बस दुनिया, बस दुनिया, हल मिल मजीद, हल मिल मजीद, और मिल जाए, और मिल जाए, और मिल जाए। और आप में से जिन्होंने ओरिएंटेशन अटेंड की थी, उसने मैंने आपको रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस बताई थी, जिसका मफहूम आता है कि जब इंसान दुनिया को अपना गम बना लेता है, अकबर अकबर हम मन, जब अपना बड़ा गम बना लेता है तो पॉवर्टी उसकी दो आंखों के दरमियान में रख दी जाती है। जितनी भी मिलेगी दुनिया उसको कम लगेगी, जितनी उसकी ख्वाहिशात पूरी होंगी उसकी और ख्वाहिशात प्रोड्यूस होंगी। और यही हुआ इंसानियत के साथ। इमाम नववी जो कि एक बहुत बड़े स्कॉलर गुजरे हैं हमारे ट्रेडिशन के अंदर, उन्होंने जितनी अहादीस रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की दज्जाल के बारे में आई है, और दज्जाल के बारे में कई अहादीस जो हैं वो सही अहादीस मिलती हैं, उन्होंने सब अहादीस को एक स्टडी करके उनसे जो समरी निकाली है, अगर उस समरी की भी समरी मैं आपको बताऊं तो वो कहते हैं कि दज्जाल अहादीस, जितनी भी बात मैं आपके सामने बोलूंगी सब अहादीस में मौजूद है, सही अहादीस में। इमाम नबवी कहते हैं कि जो दज्जाल है अल्लाह ताला उसके जरिए अपने मोमिन बंदों को टेस्ट करेगा। आम लोगों को तो करेगा ही करेगा, अल्लाह दज्जाल के जरिए मोमिन को टेस्ट करेगा। और अल्लाह ताला दज्जाल को जमीन पर वो पावर दे देंगे जो यूजली अल्लाह की डोमेन में आते हैं। यानी दज्जाल के लिए आता है कि दज्जाल इंसानों को मारेगा और फिर जिंदा करके दिखा देगा। किसी इंसान के मरने के बाद उसको जिंदा करने की ताकत सिर्फ अल्लाह के पास है। दज्जाल के हुक्म पर जमीन की खूबसूरती बाहर आ जाएगी, यानी कि वेजिटेशन ग्रो होगी। दज्जाल जब कहेगा जिस जगह पे, वहां से पानी फूट पड़ेगा। दज्जाल जब कहेगा तो वहां पर जमीन प्रोड्यूस करना शुरू कर देगी। अहादीस में आता है कि दज्जाल दुनिया में अपनी जन्नत का वर्जन बनाएगा। जन्नत और दुनिया में ही दज्जाल के लिए आता है कि अब अपना आग का वर्जन भी बनाएगा। ये जो टॉर्चर सेल्स होते हैं ये किसी जहन्नुम से कम नहीं होता है, अगर आप इनको थोड़ा सा देखें। दज्जाल के लिए आता है कि दज्जाल को अल्लाह ताला ये ताकत दे देंगे कि दुनिया के रिसोर्सेज उसको फॉलो करेंगे, यानी वो चाहेगा जिस तरह से दुनिया के रिसोर्सेज को इस्तेमाल करेगा। और दज्जाल जहां हुक्म देगा आसमान को कि बारिश हो जाए, वहां बारिश हो जाएगी। मुख्तसर ये कि जमीन उसकी ताकत में आ जाएगी, और ये अल्लाह की दी हुई ताकत के जरिए होगा। तो थोड़ी देर के लिए इमाम नबवी की ये समरी सुनने के बाद اپنی اس آج کی دنیا کو دیکھیں, کیا آرٹیفیشل رین آج ایک ریالٹی بن چکی, بن گئی ہے نا. آرٹیفیشل پروڈکشن, جینیٹک سیڈس ایک ریالٹی ہے آج ہمارے اور آپ کے لیے. یہ جتنے بھی لمبس ری جنریشنز ہیں, کلوننگ اٹس پاسبل, اٹس اے ریالٹی. جو جنت اور جہنم کا جو کانسیپٹ ہے آپ کو میں نے بتایا, آپ کو اپنا دنیا کا جنت کا ورژن نظر آتا ہے. نیاگرا فال کو دیکھ لیں یا آپ انڈونیشیا اور ملیشیا کے انڈر واٹر ریزورٹس دیکھ لیں, اور جو دبئی جہاں پہنچ رہا ہے وہ کسی جنت سے کم بنانے کو تو نہیں پہنچ رہا ہے. ایک اپنا ورژن ہے دنیا کا جنت کا. یہ سب آپ دیکھیں, ٹیکنالوجی میں جو ریسورسز ہارنیس کرنے کی بات آتی ہے, آج ٹیکنالوجی کہاں تک پہنچ گئی ہے کہ ریسورسز آف سینڈ اور سلیکون سے کس طرح سے ٹیکنالوجی آگے بڑھ رہی ہے, ہم سب اس بات کو جانتے ہیں. یہ سب کیا بتا رہے ہیں کہ ہم انسان خود, چلیں یہ بات تو بعد میں, پہلے یہ سب بتائیں کہ یہ سب چیزیں جو ہیں, ان سب چیزوں کی وجہ سے کیا ہمارا فوکس اس دنیا پر زیادہ نہیں ہو گیا, ہمارا دھیان اس دنیا سے ہٹتا ہی نہیں ہے. اور وہ جو بعض اسکالرز جو ہیں وہ اپنی بڑی بڑی کتابوں میں لکھا کرتے تھے کہ انسان کو, مومن کو ہر لمحہ شفٹنگ فوکس کی ضرورت پڑے گی, اور ہم اس وقت میں آ گئے ہیں کہ ہمیں بار بار اپنا فوکس اللہ کی طرف شفٹ کرنے کے لیے کوشش کرنی پڑتی ہے. یہ جتنے بھی آپ کے سامنے باتیں رکھی گئی ہیں, اور خاص طور پہ یہ جو آخر کا میں نے سم اپ کیا ہے کہ سارا فوکس اس وقت اس سارے سینیریو کے اندر اس سین ورلڈ کے اوپر آ گیا ہے, سم ہاؤ یہ لگتا ہے کہ دجال کے لیے سٹیج سیٹ کیا جا رہا ہے. ہم اس بات کے ڈینائل پر نہیں ہے کہ دجال فزیکلی کوئی انسان نہیں ہوگا, اس لیے کہ صحیح احادیث موجود ہیں. وی ہیو اے اسٹرانگ بلیف اینڈ کنوکشن کہ دجال ایک انسان ہوگا اور وہ فزیکلی آئے گا. اس وقت دجال کی بات ہمیں نظر آ رہا ہے یا نہیں آ رہا, دجالی فتنہ ہمارے آس پاس ہے, اس لیے کہ اس کے لیے سٹیج تیار کیا جا رہا ہے. چاہے آپ آرٹیفیشل رین کو دیکھ لیں, چاہے آپ لمبز ری جنریشن کو دیکھ لیں, چاہے آپ کلوننگ کو دیکھ لیں, چاہے آپ جینز جینیٹک پروڈکشن کو دیکھ لیں, جینیٹک سیڈز کو دیکھ لیں, یہ ایک سٹیج آلریڈی سیٹ ہو رہا ہے. تو پھر کتنا زیادہ ہر جمعے سورۃ الکہف پڑھنے کی ضرورت ہے. اتنی گہرائی ہے سورۃ الکہف میں, ہم کہتے ہیں میں تو 10 منٹ میں سورۃ الکہف پڑھ لیتی ہوں, اس سے اچھا آپ ایک آیت پڑھیں اور سمجھ کے پڑھیں اور انٹرنلائز کر کے پڑھیں. اللہ تعالیٰ نے یہ سورت مجھے اور آپ کو ہر جمعے پڑھنے کے لیے ایسے ہی نہیں دے دی, یہ بہت فتنوں سے بچائے گی. اور اس فتنوں سے بچانے کے لیے جو اللہ تعالیٰ نے چیز واضح کی ہے وہ یہی واضح کی ہے کہ اس دنیا میں اگر کوئی چیز آپ کو اور مجھے ان ساری آزمائشوں کے ساتھ فارملی گراؤنڈ پر فاؤنڈیشن کے ساتھ اسٹرانگ رکھ سکتی ہے تو وہ اللہ کی کتاب ہے, وہ قرآن ہے. آپ اور میں نہ سائنس کو ڈینائی کر سکتے ہیں, آپ اور میں نہ ڈسکوریز کو ڈینائی کر سکتے ہیں, آپ اور میں اپنے آس پاس کے ریلیٹو مورالٹی اسٹینڈرڈس کو, چینجنگ اسٹینڈرڈس کو بدل نہیں سکتے ہیں. میرے اپنے قبضے میں میری اپنی جان ہے, میرا اپنا 5 فٹ کا جسم ہے, میری اپنی اولاد ہے. اور اس کے بعد کوشش رکھیں کہ اللہ کی بات کو آگے سے آگے لوگوں میں پھیلاتے رہیں. یہ دین ہے, اس کے اوپر اللہ تعالیٰ آزمائشیں لے کر آئے گا, اس لیے کہ آپ کو مجھے بتا دیا گیا, اللہ نے دنیا بنائی اسی لیے. لِنَبْلُوَهُمْ, یہ لِنَبْلُوَهُمْ پڑھنا بہت آسان ہے, لیکن اس لِنَبْلُوَهُمْ پر پریکٹیکلی عمل کرنا انسان کو یہ اندر سے ہلا دیتا ہے. لیکن جو جتنا مضبوطی سے قرآن کو تھامے ہوئے ہوتا ہے وہ ہلتا ضرور ہے, چھوڑتا نہیں ہے قرآن کو, وہ روتا ضرور ہے لیکن قرآن کے احکامات کو اپنی زندگی سے امٹ نہیں کر دیتا. اس کو غم اور اداسی آتے ضرور ہیں, وہ ہرٹ ضرور ہوتا ہے, لیکن وہ رسول اللہ صلی اللہ علیہ وسلم کی تعلیمات اور ان کی سنتوں کو اپنی زندگی میں نگلیکٹ نہیں کرتا. تو یہ کانسیپٹ ہے جو اصل میں سورہ کہف کے اندر امبیڈڈ ہے. اور یہ جو آپ کو ساری کہانی کرسچینٹی کی بتائی ہے وہ اسی لیے بتائی ہے کہ یہ امپیکٹ ہے اس 17th century, بلکہ 6th century کا, جو کہ اصل میں اس وقت انسانیت کو اس ورج پر لے کر آ گیا ہے کہ دجال کے لیے سٹیج آلموسٹ سیٹ ہو رہا ہے. آپ اور میں دجال کو دیکھتے ہیں یا نہیں دیکھتے, آپ کے اور میرے آس پاس بہت فتنوں کا سیلاب ہے. اگر ہم بچنا چاہتے ہیں اور اپنی اولادوں کو بچانا چاہتے ہیں تو ہم میں سے ہر ایک کو ایک دوسرے کو تھامنا ہوگا اور قرآن کو تھامنا ہوگا. اگر ہم نے یہ نہیں کیا تو ہم اسی فلو کے ساتھ بہہ جائیں گے. اللہ نہ کرے کہ ہم قیامت کے دن ان خسارہ پانے والے مسلمانوں میں ہوں جنہوں نے دنیا میں کلمہ پڑھا تھا لیکن آخرت میں وہ اللہ کی رضا حاصل کرنے سے محروم رہ گئے. اللہ تعالیٰ مجھے اور آپ کو دین کی سمجھ کے لیے اپنی زندگیوں میں سے وقت نکالنے کی توفیق عطا فرمائے. میں آیت نمبر 9 شروع کر لیتی ہوں, اس لیے کہ ابھی میرے پاس 2-3 منٹ ہیں. آگے اللہ تعالیٰ نے آیت نمبر 9 میں فرمایا, یہی سورہ کہف میں اصحاب کہف کا جو قصہ ہے یہ قرآن کے اینگل سے آپ کے سامنے آ رہا ہے. ام حسبتا ان اصحاب الکہف والرقیم کانوا من آیاتنا عجبا. ام حسبتا, بلکہ تم نے یہ گمان کیا ہے یا تم نے یہ سمجھا ہے کہ اصحاب کہف والرقیم اور وہ ٹیبلٹ انسکرپشن وہ تحریر کانوا من آیاتنا عجبا ہماری عجیب نشانیوں میں سے ہیں, یعنی تم اصحاب کہف کو تم معجزہ سمجھتے ہو. یہ جو ام سے آیت شروع ہوئی ہے, یوزلی آپ اردو میں ام کا ترجمہ کیا کرتے ہیں؟ سورہ بقرہ میں آتا ہے سواء علیہم انذرتہم ام لم تنذرہم, برابر ہے ان کے لیے, آپ چاہیں تو ان کو خبردار کریں یا نہ خبردار کریں. یہ آتا ہے نا ام تنذرہم, ام آتا ہے انگریزی میں جس کو آپ اور کہتے ہیں, اردو میں جس کو آپ یا کہتے ہیں. یہ ام دو طرح سے آتا ہے, اور یہ بتا میں آپ کو اس لیے رہی ہوں کہ انشاءاللہ آپ جب بھی اس کو قرآن میں پڑھیں گی آپ کا ذہن آپ کو اور آپ کا دل آپ کو یاد ضرور کرائے گا کہ یہ ام ہے کون سا میں دیکھوں یہاں پہ, تو آپ ترجمے کو دیکھیں گی اور آپ کو پھر آیت کی خوبصورتی اور نظر آئے گی. ام اصل میں عربی زبان میں دو طرح آتا ہے. جو آپ کے سامنے میں نے سورہ بقرہ کی آیت رکھی سواء علیہم اانذرتہم ام لم تنذرہم, ان کے لیے برابر ہے آپ ان کو خبردار کریں یا نہ خبردار کریں. ایک ام یہ آیا ہے, یعنی یہ دو برابر کی چیزوں کو بتا رہا ہے, یہ کریں یا یہ کریں. صحیح, آپ کہیں اپنے بچے سے کہ پراٹھا کھاؤ یا شیرمال کھاؤ, آپ کہیں نہیں نہیں کیلوریز کا بہت فرق ہو گیا. صحیح, لیکن بتانے کا مطلب یہ کہ ایک ام آتا ہے جس میں دو برابر کی چیزوں میں ایکویٹ کیا جاتا ہے, جیسے سورہ بقرہ کی اس آیت میں آیا. ایک میں آپ کے سامنے آیت پڑھ رہی ہوں, اب آپ بتائیے گا کیا اس کا مطلب بھی یہی بنتا ہے. اللہ تعالیٰ قرآن میں کہتے ہیں ام جعلوا للہ شرکا, یا انہوں نے بنا لیا اللہ کے لیے شرکا یا بلکہ انہوں نے بنا لیا اللہ کے لیے شرکا. یہاں کیا آتا ہے ترجمہ, بلکہ انہوں نے بنا لیے ہیں اللہ کے لیے شرکا. تو ام دو طرح آتا ہے عربی زبان میں, ایک آتا ہے ام یا کے میننگز میں اور, ایک آتا ہے ام بلکہ کے میننگ میں, ویدر انگریزی میں آپ کہتے ہیں. جب یہ آتا ہے اور کے میننگز میں, اس کا مطلب ہوتا ہے یہ دو برابر کی چیزوں کو ایکویٹ کر رہا ہے, دو برابر کی چیزوں میں بات ہے, یا یہ کرو یا یہ کر لو. آپ کہیں یا تم یہ کلاس سنو یا تم فلاں جگہ دورہ قرآن اٹینڈ کر لو, دو برابر کی چیزوں میں بات ہو رہی ہے. جب ام آتا ہے کسی چیز کو ہائر آلٹرنیٹو دینے کے لیے, تب یہ آتا ہے بلکہ کے معنی میں. جیسے ام جعلوا للہ شرکا, بلکہ انہوں نے بنا لیے ہیں اللہ کے لیے شریک. اللہ ایک بڑا آلٹرنیٹو ہے جس کو چھوڑ کے انہوں نے یہ کام کر لیا. تو جو آپ میں سے لکھنا چاہے, جنہوں نے عربی پڑھی ہے وہ لکھ لیں, باقی چاہیں تو لکھیں چاہیں سن لیں. جو ام دو چیزوں کو ایکویٹ کرتا ہے برابر برابر, اس کو کہتے ہیں ام متصل, متصل اٹیچڈ, میم تا صاد لام. اور جو ام ایک ہائر آلٹرنیٹو دینے کے لیے آتا ہے اس کو کہتے ہیں ام منقطع, منقطع کسی چیز کو بریک کر دینا. صحیح, تو یہ دو طرح کا ام آتا ہے. اب میرا سوال ہے ایک آپ سے, یہ تو گرامر سیکھ ہی گئے نا آپ لوگ بیٹھے بیٹھے الحمدللہ. اب سوال یہ ہے کہ یہاں آیت نمبر 9 میں آیا ام حسبتا, یا تم نے گمان کیا بلکہ تم نے گمان کیا, کیا زیادہ بہتر لگ رہا ہے؟ بلکہ تم نے گمان کیا زیادہ بہتر لگے گا. اس کا مطلب کیا ہے, تم سمجھ رہے ہو کہ اصحاب کہف معجزہ ہے. یہ جو 8 آیات تم نے دیکھی اور پڑھی اور سمجھی, ان میں کیا معجزہ تھا؟ کس چیز کا معجزہ بیان ہوا تھا؟ قرآن کا معجزہ بیان ہوا تھا. یہ اصحاب کہف تو ایک سپیسیفک ٹائم پیریڈ میں آئے, میراکلسلی اللہ نے ان کو لوگوں کے سامنے ظاہر کیا اور یہ ختم ہو گئے, دے بیکیم اے ہسٹری. قرآن جیسا اس وقت میریکل تھا, قرآن تو آج بھی میریکل ہے. تو یہ والا ام جو ہے, یہ ام بلکہ کے ویدر کے میننگ میں آیا ہے, ام منقطع ہے. قرآن از اے ہائر آلٹرنیٹو ان فرنٹ آف دیز اصحاب کہف, یہ بتانے کی کوشش کی گئی ہے. صحیح, تو الحمدللہ اتنا چیز آپ نے سمجھ لی. اب انشاءاللہ کل ہم حسبتا سے شروع کریں گے. ہم اللہ سے دعا کرتے ہیں کہ اللہ تعالی ہمارے وقت میں برکت دے, اور جو چیز آپ تک پہنچانے کی ہم کوشش کر رہے ہیں اور خواہش رکھ رہے ہیں اللہ کرے کہ وقت کی برکت کی وجہ سے وہ ہم سب آپ تک پہنچا دیں. اللہ تعالی ہم سب کو ہر طرح کے آزمائشوں سے اور فتنوں سے محفوظ رکھے. اللہ ہمیں اسلام کا کنوکشن دے, اللہ ہمیں ایمان کا کنوکشن دے, اللہ ہمارے لیے ایمان پر قائم رہنا آسان بنا دے, اللہ ہمارے سامنے دنیا کی حقیقت ویسے ہی کھول دے جیسے آپ نے رسول اللہ اور صحابہ کے لیے کھولی تھی. اللہ ہمارے لیے گناہوں کو اپنی زندگی میں چھوڑنا اس کو بھی ہمارے لیے آسان بنا دے, اور نیکیوں کو اڈاپٹ کرنا اس کو بھی ہمارے لیے آسان بنا دے. بارک اللہ لی ولکم فی القرآن الحکیم و نافعنی و ایاکم بی آیاتی و ذکر الحکیم. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. جزاک اللہ خیرا. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.